नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म अर्जुन पोखरेल समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। यो वर्षलाई समृद्धिको लागि आधार वर्ष बनाउने कुरा सरकारले गर्दै आएको छ। अब पहिलेकै हिसाबले देश बन्दैन भन्ने निष्कर्षसहित नयाँ हिसाबले नै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको सरकारको दावी छ। विकास निर्माणको लागि बाधक बन्दै आएका पुराना कानूनको संशोधन, विकासप्रति सरकारको तीव्र आकांक्षा भएको र अनुगमन पनि उत्तिकै भएकोले सरकारले धमाधम काम गरिरहेको दावी गरिरहेको छ। तर आर्थिक सूचक र कामको नतिजा हेर्दा सरकारको दावी कतै पनि मेल खाँदैन। बजेट खर्चमा समस्या नै देखिएको छ, ठूला आयोजनाको अवस्था सुध्रिन सकेको छैन र प्रत्यक्ष वैदेशिक लगानी पनि घटेको छ। आज हामीले अहिलेको आर्थिक अवस्था, बजेट खर्च नहुनुको कारण, सरकारका कमजोरी र आउँदो बजेट कस्तो हुनुपर्छ लगायतका विषयमा पूर्व अर्थ सचिव रामेश्वर खनालसँग कुराकानी गर्दैछौ। यहाँलाई स्वागत छ कार्यक्रममा।
नमस्कार।
द्वितीय बहुमत सहितको सरकारले बजेट ल्याएको छ। अब बजेटको पनि अन्तिम अन्तिमतिर जान थाल्यो। अब 54-55 दिन मात्रै बाँकी छ। यो आर्थिक वर्षको आर्थिक अवस्था अहिलेसम्मको यहाँलाई कस्तो लाग्यो?
अब यसको पछाडिको तर्क अर्थमन्त्रीले भन्नुभए अनुसार चाहिँ संघीयतामा गएको दोस्रो वर्ष भएको कारणले कतिपय प्रदेश र स्थानीय तहले गर्नुपर्ने कामहरू पनि द्रुत गतिमा जान सकेन र संघीय सरकारको काम पनि यो कानून बनाउने कुराहरूमा अरू कुराहरूमा अल्मल लिनु पर्दाखेरि आयोजना कार्यान्वयन गर्ने क्षमतामा सुधार हुन सकेन उहाँले भन्नुभयो। तर त्यो सही हो जस्तो लाग्दैन, किनभने संहितामा गइसकेको दोस्रो वर्ष हो। दोस्रो वर्ष मध्येमा नगरपालिकाहरू गाउँपालिकाहरू पहिलो वर्षमा अलिकति सिक्दै थिए। दोस्रो वर्षमा त उनीहरूले काम वास्तवमा गर्नुपर्ने हो र गरेका पनि छन्, र मूलभूत रूपमा चाहिँ काम कहाँ हुन सकेन भने प्रादेशिक तह र संहितामा हुन सकेन। संघीय सरकारले व्यवस्थापकीय क्षमता देखाउन सकेन कि भन्ने त्यहाँबाट देखिन्छ। अर्कोतिर गएर मौद्रिक र बाह्य क्षेत्र हेर्ने हो भने अलिकति स्थिति कमजोर छ, खास गरी बाह्य क्षेत्र ज्यादै कमजोर देखिया छ। भुक्तानी सन्तुलन ऋणात्मक छ, व्यापार घाटा उच्च दरले बढ्दै गएको छ, विदेशी मुद्राको संचित घटेको छ, मूल्य वृद्धिको दर सन्तोषजनकै भए तापनि अब अहिले त सन्तोषजनक छ, तर जुन प्रवृत्ति जुन दिशामा मुलुक जाँदैछ त्यो हेर्दाखेरि आगामी दिनमा मूल्य वृद्धिको चाप पनि अझै बढ्दै जाने हो कि भन्ने शंका गर्न सकिन्छ।
तपाईँले भनेअनुसार चाहिँ एउटा दुईवटा कुरा बाहेक अरूमा चाहिँ त्यस्तो राम्रो चित्त बुझाउने ठाउँ चाहिँ छैन। दुई तिहाईको सरकार छ, बाधा आयो भने पनि फुकाइहाल्ला जस्तो देखिन्छ भाषण हेर्दाखेरि चाहिँ। यसो चुस्त किन नभएको होला काममा?
बाहिरबाट मूल्याङ्कन गर्दाखेरि कतिपय अवस्थामा उहाँहरूलाई रिस उठ्ने, चित्त नबुझ्ने हुन्छ। तर अब एउटा सरकार, हामी सबैले भन्छौँ बलियो सरकार छ, 5 वर्ष कुनै हालतमा यो सरकार हट्न सक्दैन, हटाउनु पनि कसैले सक्दैन। त्यसपछि दुई तिहाई बहुमत पनि छ, नेतृत्व पनि ज्यादै सबल छ, निर्णय लिन सक्नुहुन्छ, लिएको निर्णयमा अडान लिन सक्नुहुन्छ, विगतमा उहाँले प्रमाणित पनि गर्नुभएको थियो। त्यति हुँदाहुँदै पनि जुन स्तरको नेतृत्व सरकारी निकायहरूलाई दिनुपर्ने थियो त्यो नेतृत्व नदिएको कारणले पनि सरकारी निकायहरूले गर्नुपर्ने अथवा उनीहरूले सम्पन्न गर्नुपर्ने काम सम्पन्न गर्न नसकिया हो कि भन्ने देखिन्छ। हुँदाहुँदैका सञ्चालनमा रहिरहेका आयोजनाहरू सम्पन्न होलान् कि भन्ने खालका आयोजनाहरू पनि अहिले गएको अवधिमा चाहिँ कुनै अवरुद्ध भएको अथवा कुनै सुस्त भएको अथवा कुनैमा कामै सुरु हुन नसकेको त्यस्तो देखिया छ। मेलाम्ची सम्पन्न हुँदाहुँदै अवरुद्ध भयो, लुम्बिनी विमानस्थलमा चाहिँ बिचमा अवरोध आयो, अहिले सुस्त गतिमा चलिरहेछ। मध्यपाडी लोकमार्ग चाहिँ अब पहिला एउटा कार्यालयबाट काम चलाइएको थियो, दुईवटा गरियो, अहिले बाँडेर फेरि 5 वटा गरिएछ। भन्दाखेरि के भने यो अलिकति दृष्टिकोण चाहिँ व्यवस्थापकीय दृष्टिकोण कमजोर भएको हो कि व्यवस्थापकीय नेतृत्व कमजोर भएको हो कि भन्ने देखिन्छ। समष्टिगत रूपमा आयोजना व्यवस्थापन नेपाल सरकारको बलियो हुन सकेन।
त्यो नेतृत्वको कुरा गर्नुभयो, त्यो चाहिँ किन भयो? जस्तै राजनीतिक नियुक्ति हुने ठाउँमा त राजनीतिक नियुक्तिले बिगार्यो भन्छौँ हामीले, त्यो देखिएको पनि छ। जहाँ चाहिँ कर्मचारीकै सरुवा बरुवा गरेर पठाउने हो त्यहाँ कर्मचारी नै पुग्दा पनि साह्रै पछि परेका छन् आयोजना। ठिक ठाउँमा ठिक कर्मचारी भएन कि कसो भयो?
निजामती थायी कर्मचारी प्रहरीलाई पनि राजनीतिक दृष्टिकोण लिएर परिचालन गरियो भने त्यसलाई राजनीतिक नीतिभन्दा फरक हिसाबले हेर्न मिल्दैन। राजनीतिक नियुक्ति भनेको चाहिँ राजनीतिक राजनीतिज्ञ अथवा नेतालामा नियुक्ति गर्ने भन्ने हिसाबले नबुझौँ। के बुझौँ भन्दाखेरि राजनीतिक उद्देश्य राखेर हाम्रो पार्टीको नजिकको मान्छे हाम्रो पार्टीलाई अरू कुनै किसिमले सहयोग गर्छ भने देशको राखेर सरुवा गरियो भने अथवा त्यस्तो व्यक्तिलाई काममा खटाइयो भने त्यो भनेको राजनीतिक नियुक्ति सरह नै हो। चाहे त्यो थाई कर्मचारी होस्, निजामती कर्मचारी होस् या प्रहरी होस् अथवा बाहिरको चाहिँ कार्यकर्ता होस्, खास गरी यो सरकारी निकायहरूमा बढी मात्रामा हाम्रो कर्मचारी हाम्रो संगठनमा आस्था राख्ने कर्मचारी खास गरी निजामती कर्मचारी संगठन भन्ने छ त्यो दृष्टिकोण राखेको देखिन्छ। त्यसको अलिकति झलक चाहिँ हामीले अस्ति एउटा मन्त्रालयमा मन्त्रीजीले हातपात गर्नुपर्ने अवस्थामा पुग्नुभयो अथवा मन्त्रीजीलाई कर्मचारीले हातपात गर्ने अवस्थामा पुग्यो एउटा घटना चाहिँ घट्यो। सामान्य प्रशासन मन्त्रालयमा पनि त्यो असन्तुष्टि बेला बेलामा देखिन्छ, सरुवा गर्ने बेलामा अथवा आयोजना प्रमुख बनाउने बेलामा कार्यालय प्रमुख बनाउने बेलामा सरकारी कर्मचारीको नजरमा देखिएका राम्रो अड्डा काम हुने अड्डा बढी बजेट भएको अड्डा भन्ने ठाउँमा चाहिँ अलिकति अब राजनीतिक दृष्टिकोण राखेर संगठनको नजिकको मान्छे अथवा संगठनले सिफारिस गरेको मान्छे अथवा मन्त्रीलाई मन परेको मान्छे सचिवदेखि लिएर विभागीय प्रमुख आयोजना प्रमुख बनाउने गरिएको छ। त्यसको परिणाम त्यसको गलत परिणाम मुलुकले नागरिकले बेहोर्नु त पर्यो, सरकार आफैलाई पनि त्यसले चाहिँ सही परिणाम दिँदैन, सरकार पनि सफल चाहिँ हुँदैन वास्तवमा।
कतिपय अवस्थामा कर्मचारीको लेभलबाट प्रेसर हुने, कतिपय अवस्थामा राजनीतिक दलबाट प्रेसर हुने गर्दाखेरि चाहिँ गलत व्यक्ति गलत ठाउँमा परेको,
चाहिने ठाउँमा राइट म्यान इन राइट जब भने जस्तो नभएर चाहिने ठाउँमा चाहिँ नचाहिने खालका मान्छेहरू काम गर्न नसक्ने, नेतृत्व दिन नसक्ने र मुख्य रूपमा चाहिँ डेलिभरीको निमित्त सरकारलाई म यो दिनुपर्छ भन्ने एउटा दायित्व बोध गरेर गएको मान्छे भएन, त्यस्तो नहुने बित्तिकै कामहरू नभएको उदाहरण चाहिँ त्यो हो। कानुन खराब भएर, नीति खराब भएर अथवा हाम्रो प्रक्रिया झन्झटिलो भएर होइन, प्रक्रिया सरकारी प्रक्रिया भनेको स्वाभाविक रूपमा अलिकति लामो हुनैपर्छ, किनभने त्यहाँ कसैले गलत नियतले काम गर्न लागि भने परीक्षण गर्नु पर्यो, दुई तीन पटक त्यसलाई चाहिँ भेरिफाई गर्नु पर्यो, त्यो गर्दाखेरि अलिकति प्रक्रिया लामो हुन्छ हुन्छ। प्रक्रिया छोटो गर्ने हो भन्ने बित्तिकै त व्यक्तिले आफ्नो स्वार्थ त्यहाँ फटाफट चाहिँ पूर्ति गरिहाल्छ, त्यो स्वार्थ पूर्ति गर्न नदिन पनि परीक्षण गर्ने, एउटै व्यक्तिले निर्णय गर्नुको सट्टामा दुईवटा तिनवटा व्यक्तिलाई सम्मेलन गराउने, बैठकबाट निर्णय गर्ने, धेरै मान्छेलाई जानकारी दिने, पारदर्शी हुने, यो सरकारी प्रक्रिया नै हो, संसारभरि त्यही नै हो। त्यो गर्दा गर्दै पनि अरू सरकारले अरू मुलुकका सरकारले काम गर्न सक्छन्, हामी कहाँ चाहिँ के भने काम नगर्ने अनि त्यसपछि प्रक्रियालाई दोष दिने, नीतिलाई दोष दिने, नियम र ऐनलाई दोष दिने, नियम र ऐन नीतिमा हामी कहाँ त्यति कमजोरी छैन, अलिअलि कमजोरी छ नभएको होइन, सरकारले सुधार गरेको भए राम्रो हुन्थ्यो, तर त्यो सुधार नगर्दा नगर्दै पनि काम गर्न सकिन्छ।
चालु आर्थिक वर्षको बजेट आएपछि मैले तपाईँसँग प्रतिक्रिया लिने मौका पाएको थिएँ, यथार्थको नजिक छ बजेट भन्नुभएको थियो, नीति तथा कार्यक्रम पनि भन्नुभएको थियो, कार्यान्वयनमा त्यो यथार्थको नजिक कतिको भयो?
गएन। किन गएन भने तपाईँको पुँजीगत खर्चको प्रतिशत सरकार आफैले भनेअनुसार कम छ। सरकार आफैले के गर्यो भने चालु आर्थिक वर्षको सुरुको बजेट 1315 अरब ल्याएको थियो, पछि गएर 1150 अरबको हाराहारीमा सरकार आफैले मध्यावधि मूल्याङ्कनमा घटायो, भन्नाले सरकार आफैले के महसुस गर्यो भने अथवा अर्थ मन्त्रालयले के महसुस गर्यो भने यति खर्च हुन सक्दैन भनेर त्यो घटाइयो। राजस्वको लक्ष्य मैले त्यो बेलामा बजेट यथार्थपरक छ, बजेटले एक किसिमले वित्तीय सन्तुलन कायम गर्न खोज्या छ, विगतमा बिग्रेका कुराहरूलाई सच्याउन खोजिया छ भन्ने कुरा गर्दा गर्दै पनि राजस्वको लक्ष्य अलिकति महत्वाकांक्षी थियो, त्यो पुरा हुन सकेन, राजस्व ज्यादै नै कम भएर गएको छ। पोहोर सालको अर्को एउटा सुन्दर पक्ष के थियो भने पोहोर साल नीति पनि सन्तुलित थियो, सरकारको नीति र कार्यक्रम पेश गर्दाखेरि पनि सरकारले ज्यादै गर्नै नसकिने किसिमका हावादारी गफहरू चाहिँ धेरै गरेका थिएन। अब अहिले परिस्थिति परिवर्तन भयो, अहिले बजेटको सिद्धान्त र प्राथमिकतामा पनि ज्यादै लामो कुराहरू गरिया छ, अलिकति महत्वाकांक्षी कुरा गरिया छ र के पनि भनिया छ भने विगतमा मैले लोकप्रिय कुराहरू गर्न सकिनँ तर अब गर्छु पनि भनिया छ। अब सरकारको नीति र कार्यक्रम त स्वाभाविक रूपमा एक वर्षको मात्रै होइन कि एक वर्षभन्दा बढी अवधिको लागि आउन हुँदैन थियो, एक वर्षभन्दा बढी अवधिको लागि पञ्चवर्षीय योजना बनेकै थियो, यही सरकारले बनाएको, अघिल्लो सरकारले पनि बनाएको होइन। फेरि यसपालि राष्ट्रिय योजनाले के पनि गरेका थियो भने 5 वर्षको लागि मात्रै होइन कि 25 वर्षको एउटा दीर्घकालीन योजनाको परिकल्पना पनि गरेका थियो, त्यो गरेका सन्दर्भमा नीति र कार्यक्रम त्यति लामो हुन आवश्यक थिएन, महत्वाकांक्षी हुन आवश्यक थिएन, एक वर्षको निमित्त चाहिने महत्वाकांक्षा राखेको हुन्थ्यो। त्यसकारण त्यो सन्दर्भमा चाहिँ बजेट अलिकति अहिले झनै गर्न नसकिने, पुरा गर्न नसकिने, संस्थागत संरचना नेपाल सरकारको संस्थाहरूको क्षमता वृद्धि नगरिकन एउटा महत्वाकांक्षी बजेट ल्याएर मात्रै हुँदैन, बजेटले मात्रै वास्तवमा उपलब्धि हासिल हुने होइन, संस्थागत क्षमता वृद्धि गर्नको निमित्त सरकारको ध्यान अझै पनि पुगेको जस्तो देखिँदैन।
यो पुँजीगत खर्चको बारेमा एकछिनमा आउँला, अहिलेलाई चाहिँ तपाईँ अर्थ सचिव पनि हुनुभयो, हरेक वर्ष सरकारले नयाँ नयाँ आयोजना र कार्यक्रम ल्याउँछ, पुरानो आयोजना वर्षौँदेखि रोगी भएर बस्ने, एकदमै थातिरहने, 2 वर्षमा पुरा गर्छौँ भनेका 9-8 वर्षसम्म पनि पुरा नभएका छन्, फेरि फ्याट्ट नयाँ योजना ल्याइदिइहाल्ने, यो चाहिँ नागरिकलाई रिझाउनलाई मैले चाहिँ योजना पारेको छु है मलाई भोट दिनुपर्छ भन्नलाई हो कि साँच्चै केही गरिहालौँ न त भयो भने भइहाल्यो त विकास भन्ने हिसाबले आएका हुन्।
अब एउटा यो आकर्षक बजेटलाई आकर्षक देखाउनुपर्छ भन्ने मानसिकता खास गरी वामपन्थी दलहरूमा अत्यधिकै छ। त्यो आकर्षक देखाउनुको निम्ति एउटा ठुला आयोजनाको बारेमा कुरा गर्ने, अर्को नाराहरू चाहिँ मान्छेलाई सुन्दाखेरि कर्णप्रिय लाग्ने नाराहरू गर्ने र अलिकति वितरणमुखी, यो तिनवटा विशेषता वामपन्थी बजेटको देखिन्छ। अब अहिले अर्थमन्त्रीले सही कुरा गर्नुभएको थियो, उहाँले सार्वजनिक रूपमा कुरा गर्दाखेरि अब अहिलेको अर्थमन्त्री भनेको वास्तवमा एउटा सामान्य अर्थमन्त्री होइन, उहाँले एउटा पेसा एउटा 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 ज्ञानलाई समेत सँगैको गरिजानु भएको छ। उहाँ असफल हुँदाखेरि अर्थशास्त्री पनि काम गर्न सक्दा रहन्छन्, अर्थशास्त्रले चलाएर पनि चल्दो रहन्छ भन्ने एउटा धारणा चाहिँ विकसित हुन्छ। त्यही विकसित भएको कारणले विगतमा अर्थशास्त्र सम्बन्धी केही जानकारी नभएको, अर्थतन्त्र बुझ्दै नबुझेको मान्छेहरू अर्थमन्त्री हुन पुग्नुभयो, जसको परिणाम हामीले अहिले भोग्दैछौँ। त्यही भएर उहाँ सफलै हुनुपर्छ भन्ने एउटा आम रूपमा जानकार व्यक्तिहरूको धारणा हो र मेरो धारणा पनि त्यही हो। र उहाँले पब्लिकली बोल्नेवाला के बोल्नु भएको छ भने अब नयाँ आयोजना तयारी नै नभएका आयोजना एउटा दिमागमा सोचिएको मात्रै आयोजनामा मैले विनियोजन गर्दिनँ, सकेसम्म सञ्चालनमा रहेका सम्पन्न हुने क्रममा रहेका आयोजनालाई विनियोजन गर्छु भन्नुभएको छ। त्यो कुरामा उहाँ अडेर रहन सक्नुभयो, राजनीतिक दबावमा पर्नु भएन, अरू सहकर्मीको अरू मन्त्रीजीहरू दबावमा पर्नु भएन भने त्यो अडान चाहिँ ठिक हो। तर अब नीति र कार्यक्रमले के बोलिदियो भने ज्यादै नयाँ नयाँ आयोजना पनि बोलिदिया छ। कतिपय आयोजना जस्तै उदाहरण लिनु टपक्क टिपेरबाट उदाहरण लिनुपर्दाखेरि नेपालमा राजमार्गहरूमा विमान उडाल्न र उडाउन मिल्ने खालको आयोजनाको बारेमा विगतमा साँच्चै भन्नुपर्दा कहिल्यै परिकल्पना गरिएको थिएन। आजसम्म कसैले उच्चारण गरेको सुनेको त्यसको तयारी भएको सुनिएको छैन। जसै गरी दुई वर्ष अगाडि कृष्णबहादुर मोहराको बजेटको पालोमा चाहिँ के भनिएको थियो भने कोटेश्वरको सुरुङ बनाउने भनिएको थियो, त्यसको पनि अध्ययन अनुसन्धान तयारी केही पनि भएको थिएन।
कार्यकर्ताले फेसबुकतिर सेयर गरेर एकदम सरकार पपुलर बनाउनु,
यस्तो कुराहरू माओवादीको पहिलेदेखि लेख्ने चलन थियो। किनभने तपाईँलाई याद छ होला पहिलो संविधान सभाको चुनावभन्दा अगाडि उहाँहरूको घोषणा पत्रमा नेपालभरि रोपवे बनाउने कार्यक्रम थियो। रोपवे त्यति दूरी 200 किलोमिटर 300 किलोमिटरको दूरीमा रोपवे जाँदैन भन्ने पनि उहाँहरूले बुझ्नु भएन, बनाइदिनु भयो, सकियो। अहिले त्यो कहाँ गयो हरायो होइन। त्यस्तै किसिमको कोटेश्वरको टनल भयो, अब अहिले आएर बरु त्यो कसरी गर्ने के गर्ने भन्ने चर्चा भइरहेको होला, तर पनि त्यसको कुनै किसिमको अध्ययन इन्जिनियरिङ डिजाइन चाहिँ भएको छैन। त्यस्तै किसिमको त्यो आयोजना हो। अब त्यसमा यदि केही गरी कसैले बजेट राखिदियो भने त, अर्थ मन्त्रालयले बजेट राखिदियो भने त कुनै हालतमा पुरै हुन सक्दैन, बजेट त राखिन्छ कामै हुन सक्दैन। अर्थमन्त्रीले त्यो हदसम्म जानु नहुने हो। अब छिटपुट केही कुराहरू चाहिँ उहाँले सायद दबावमा राख्नुहोला, तर मेरो विचार अझै पनि आशा के छ भने उहाँ असफल हुँदाखेरि उहाँ व्यक्तिगत रूपमा उहाँ मात्रै असफल हुने होइन, विष्णु पौडेल असफल हुँदा कृष्णबहादुर महर असफल हुँदाखेरि उहाँहरू व्यक्तिगत रूपमा मात्रै असफल हुनुहुन्छ, उहाँसँग कुनै ज्ञान अथवा पेसा अथवा एउटा वर्ग समूह गाँसिएर गएको छैन। डाक्टर खतिवडा त अर्थशास्त्री हो, उहाँको लामो व्यवहारिक अनुभव पनि छ, ठुला निकायहरूमा नेतृत्व दिएर बस्नुभयो, नेपाल राष्ट्र ब्याङ्क राष्ट्रिय योजना आयोग, भनेपछि उहाँ असफल हुनुभयो भने त समष्टिगत रूपमा अर्थशास्त्रीहरूको एउटा ज्ञानकै अवमूल्यन हुन्छ। त्यो अवमूल्यन हुन नदिनुको निमित्त पनि उहाँले चाहिँ त्यस्ता आयोजनाहरू त्यहाँ राख्नु हुँदैन। तयारी भएको छ भने ठिक छ, तयारी भएको छ भने पानी जहाज ल्याउँछु भन्ने आयोजना पनि अथवा रेल बनाउँछु भन्ने आयोजना पनि ठिक छ। त्यो तयारी भएको छ, सम्भावित अध्ययन भएको छ, डिजाइन सम्पन्न भइसकेको छ र ठेक्का लगाउने क्रममा छ भने त्यस्तो आयोजना मान्छेको नजरमा अकल्पनीय महत्वाकांक्षी ठुलो देशले गर्न सक्दैन भने तापनि तयारी भएको छ भने गरे हुन्छ, तर अहिले त्यस्तो आयोजनाहरू तयारी भएर बसेको छ जस्तो मलाई लाग्दैन।
अब अलिकति व्यापार घाटेतिर जाउँ, अर्थमन्त्रीले बजेट ल्याएको 5-7 दिनमै भएको एउटा प्रेस मिटमा आर्थिक पत्रकारहरूसँग यो वर्ष चाहिँ तपाईँहरूले पोहोरको जस्तो व्यापार घाटा स्वाट्टै बढ्यो, खाल्डो अझै गहिरो हुँदै गयो भनेर लेख्नु पर्ने छैन भन्नुभएको थियो, तर अस्तिको मात्र राष्ट्र ब्याङ्कको रिपोर्ट हेर्ने हो भने चाहिँ व्यापार घाटा पोहोरभन्दा 21% बढेर 9 खर्ब 91 अर्ब रुपियाँ पुगेको छ। हरेक वर्ष यो खाडल चाहिँ किन बढ्दै जान्छ? हामीले अनुदान पनि बढाएको बढाई, व्यापार घाटाको खाल्डो पनि बढेको।
अब यसको सरल उत्तर भनेको त राष्ट्रिय उत्पादन वृद्धि नभएपछि व्यापार घाटा बढ्छ। राष्ट्रिय उत्पादन वृद्धि नहुने तर नेपालीहरूले विदेशमा गएर काम गरेर विप्रेषण पठाउने भन्ने बित्तिकै व्यापार घाटा बढ्यो भन्ने त्यसै पनि त्यो गणितीय हिसाबले आउँछ। नेपालीहरू बाहिर काम गर्न नगएको भए, विप्रेषण आमदानी नभएको भए राष्ट्रिय उत्पादन नबढे पनि व्यापार घाटा बढ्दैन थियो। यो व्यापार घाटा बढ्नुमा एक किसिमले विप्रेषण आमदानीको पनि उल्लेख योगदान छ, किनभने बाहिरबाट मान्छेले पैसा पठाएको छ, मान्छेसँग क्रयशक्ति छ, क्रयशक्ति भएपछि बजारमा किन्न निस्किन्छ, किन्न निस्किँदाखेरि अब स्वदेशमा उत्पादित वस्तु छैनन्, वस्तु कहाँबाट आउने हो, बाहिरबाट आउने हो, र नेपाली व्यवसायहरूलाई पनि सकेसम्म उत्पादन गर्नुभन्दा बाहिरबाट ल्याउनु नै सजिलो हो, किनभने नाफा त्यसमा सजिलै छ। र अलिकति सुरक्षित व्यापार गर्न चाहने मान्छेको लागि त उद्योग खोल्नुभन्दा सुरक्षित त आयात व्यापार हो नि, किनभने भोलि गएर कुनै बेला बन्द गर्न पर्यो, भाग्नु पर्यो, कसैले आतंक मच्चा अथवा विप्लवले चन्दा माग्यो भने खुरुक्क बन्द गर्न पनि सजिलो हो, उद्योगै खोलेपछि त बन्द गर्न गाह्रो हुन्छ नि, त्यो लगानीको वातावरण समष्टिगत रूपमा नभएको कारणले पनि हामी कहाँ राष्ट्रिय उत्पादन बढ्न सकेन। र पोहोर साल अर्थमन्त्रीले अब मेरो पालामा यो हुँदैन देखिँदैन भन्न नहुने थियो, बरु उहाँको पालामा देखिन्थ्यो भन्ने कुरा अहिले पछि आएर उहाँले भन्नुभयो, किनभने अहिले अब यो स्थायी सरकार बनेको कारणले धेरै उद्योगहरू खुले, उत्पादन बढ्न थाल्यो, त्यस कारणले उत्पादन बढेको कारणले पनि उद्योग खुलेको कारणले पनि मेसिनरी औजारहरू आयात भइरहेछ, उद्योगको लागि कच्चा पदार्थ आयात भइरहेछ, पेट्रोलियम पदार्थ भनेको स्वयंमा नै कच्चा पदार्थ हो, विद्युत भनेको पनि स्वयंमा कच्चा पदार्थ हो, भारतबाट हामीले विद्युत आयात गरिरहेछौँ, यो आयात अहिले बढ्नु भनेको अल्पकालीन हो र यो चाहिँ उत्पादन वृद्धिको निमित्त भइरहेछ, आगामी अब अर्को दुई वर्षपछि यो कम हुँदै जान्छ भन्नुभएको भए ठिकै हुन्थ्यो होला, तर मैले देखेकोमा चाहिँ त्यो विश्लेषण पनि ठिक होइन फेरि, किनभने हामीले उत्पादन वृद्धि गर्नको निम्ति आयात गरिरहेको छौँ भन्ने कुरामा अलिअलि केही हदसम्म त सही हो, अब केही उद्योगहरू खुलिया छन्, सिमेन्ट उद्योग खुलिया छ, होटलहरू नयाँ खुलिया छन्, तिनीहरूलाई चाहिने सामग्री बाहिरबाट आयात भएको छ, तर त्यति कारणले मात्रै तपाईँको चाहिँ आयात वृद्धि भएको होइन, आयात चाहिँ स्वाभाविक रूपमा नेपालीहरूको उपभोग गर्ने क्षमता वृद्धि भएको कारणले हो। अब त्यसलाई हामीले निरुत्साहित कसरी गर्न सक्छौँ भने तुरुन्तै उत्पादन वृद्धि गरेर हामीले आपूर्ति गर्न पनि गाह्रो छ, उत्पादन वृद्धि गरेर अन्तर्राष्ट्रिय बजारमा क्षमता वृद्धि गरेर निर्यातै वृद्धि गर्न पनि गाह्रो छ, अल्पकालीन भनेको तपाईँ के भने डेढ दुई वर्षको अवधिमा हामीले गर्न के सक्ने हो भने विद्युतको आपूर्ति अहिले हामीले वृद्धि गर्न सक्ने हो, विद्युत उत्पादन वृद्धि गर्न सक्ने हो भने यो व्यापार घाटा ज्यादै कम त हुँदैन, अलिअलि कम हुँदै गएर एक किसिमले भुक्तानी सन्तुलन चाहिँ ज्यादै ठुलो ऋणात्मक रहँदैन, अलिअलि घाटा रहला, तर यो अहिले जुन चाहिँ तपाईँ करिब 70 अरब पुग्न थालिसक्यो, यो वर्षको अन्तमा 80 अरब पुग्छ कि 90 अरब पुग्छ ठेगान छैन, चैतको अङ्क 65-66 अरबको आधारमा छ, भनेपछि अब यो त असारसम्म त 70-80 अरब पुग्छ, त्यसले एउटा मनोवैज्ञानिक असर बजारमा के पार्छ भने सरकारसँग विदेशी मुद्रा छैन, त्यही भएर सकेसम्म हामीले घरमै सञ्चय गरेर राख्नुपर्छ भनेर एउटा कालो बजार चाहिँ विकास हुन्छ, मान्छेले हुन्डीमा पैसा मगाउँछन्, हुन्डीबाट पैसा पठाउन थाल्छन्, यो नेपाल राष्ट्र ब्याङ्कको ढुकुटीमा पैसा आउँदैन, विदेशी मुद्रा आउँदैन, त्यो हुने भएको हुनाले त्यसले झन् बढी चाप पार्छ, त्यही भएर यसलाई चाहिँ संयमित ढङ्गले व्यवहार गर्नुपर्ने हुन्छ। अब अहिले पनि उहाँले चाहिँ के भने मेरो पालामा व्यापार घाटा कम हुँदै जान्छ, भुक्तानी सन्तुलन सुध्रिँदै जान्छ भनेर नभने भन्यो, यो अझै केही समय व्यापार घाटा बढ्दै जान्छ जबसम्म तामाकोसी माथिल्लो तामाकोसी सम्पन्न हुँदैन, माथिल्लो तामाकोसी सम्पन्न भएपछि त्यसले पेट्रोलियम पदार्थको आयात पनि घटाउँछ र ऊर्जाको आयात पनि घटाउँछ भन्नाले विद्युतको आयात पनि घटाउँछ, त्यो घट्ने बित्तिकै अलिकति व्यापार घाटामा सकारात्मक प्रभाव चाहिँ पर्छ।
तपाईँले भनेको एउटा बिजुली अर्को कृषि पनि देखिएको छ, 2 खर्ब 2.5 खर्बभन्दा माथिको कृषि सामग्री आउने एकदमै धेरै, जबकि सबैभन्दा धेरै अनुदान कृषिमा दिएको छौँ, कृषिमा दिएको अनुदान विस्थापित गर्दा पनि हालत उही हुने रहेछ, नगर्दा पनि हालत उही हुने रहेछ, यो अनुदानको एकदमै खोलो छ, वास्तविक किसानले पाएका छन् कि छैनन् त्यसको अध्ययन पनि भएको छैन, व्यापार घाटा घटाउनुको मुख्य लक्ष्य भनेर कृषिमा अनुदान बढाउने तर हरेक वर्ष बढिरहने, यो कृषिको अनुदानको प्रभावकारिता के हो?
अब कृषिको अनुदान र कृषि मन्त्रालयको क्षमताको बारेमा चाहिँ अलगै कुरा गर्नुपर्ने हुन्छ, त्यो अनुदान प्रभावकारी भएको छैन, सरकारी कार्यक्रम र सरकारी अनुदानभन्दा अगाडि अलिकति विकसित चाहिँ बरु किसानै छन्, किसान स्वयंले नै अन्तर्राष्ट्रिय बजारमा कस्तो किसिमको बिउ आइरहेछ, कस्तो किसिमको प्रविधि आइरहेछ भनेर त्यो उनीहरूले आफूले भारतमा गएर हुन्छ कि चीनमा गएर हुन्छ कि भित्र आएर नेपालमा प्रयोग गरिरहेछन्, मानिसहरू इजरायलसम्म गएर सिकेर आएर नेपालमा प्रयोग गरिरहेछन्, कतिपय नेपालीहरू बाहिर गएर काम गर्दाखेरि मलेसियामा गल्फ कन्ट्रीमा पश्चिमा मुलुकहरूमा गएर सिकेर आएर यहाँ काम पनि गरिरहेछन्, किसान चाहिँ धेरै अगाडि छ, त्यस कारण त्यो पक्ष अलग हो। अर्कोतिर गएर यदि हामीले नेपालमै उत्पादन वृद्धि गऱ्यौँ भने आयात चाहिँ घट्छ भन्ने कुरा पनि गलत हो, फेरि जब मान्छेको क्रय शक्ति बढ्छ र क्षमता बढ्छ, अहिले खाना नपुगेर नेपालमा उत्पादन कम भएर खाना नपुगेर आयात भएको चाहिँ होइन, मान्छेले विविधता खोजेर हो, मान्छेले विविधता खोजेर उसको स्वादमा परिवर्तन आयो, अब लिची नेपालमा पनि पाइन्छ, नेपालमा पाएको लिचीले स्वाभाविक रूपमा पुगिया पनि थियो, अलिअलि नपुगेको भारतबाट आएको मान्छेलाई यो रामफल भन्ने लिची जस्तै थाइल्यान्डबाट मगाएको खान पऱ्यो, अलिक सुपर मार्केटमा त्यो भेटिन्छ, त्यो चाहिँ एउटा स्वादमा आएको परिवर्तन हो, किन परिवर्तन आयो भने मान्छेलाई क्रय शक्ति बढ्यो, विप्रेषण आमदानीमा कमी आउने बित्तिकै यदि हामीले नेपालमै रोजगारीको अवसर दियौँ, नेपालमै उद्योगहरू खोल्न थाल्यो भने स्वाभाविक रूपमा त्यो प्रवृत्तिको उपभोग पनि कम भएर जान्छ, यो गाँसिएकै रेमिटेन्ससँग हो, त्यस कारणले यो चाहिँ अब नेपालमा उत्पादन कम भएको कारणले कृषि आयात चाहिँ बढ्यो, उत्पादन वृद्धि गर्नलाई कृषि मन्त्रालयले काम गर्न सकेन भन्ने अर्थमा कृषि मन्त्रालयको कामको कमजोरी त छँदैछ, तर उत्पादनै वृद्धि भए पनि हामीले आयात चाहिँ गर्छौँ, बासमती चामल उच्च गुणस्तरको चामल, मङमङ बासाउने चामल, एउटा लामो सीतासहितको चामल चाहिँ नेपालमा उत्पादन हुँदैन, स्वाभाविक रूपमा त पाकिस्तानबाट अथवा भारतबाट ल्याउनु पर्ने हुन्छ, त्यो जुन बेलामा पनि आउँछ, विगतमा पनि आउँथ्यो, अहिले पनि आउँछ, भविष्यमा झन् बढी आउँछ, जति नेपाली धनी हुँदै गए उति स्वादमा परिवर्तन आउँछ आउँछ, र केही हदसम्म हाम्रा पनि निर्यात हुन्छन्, हामीले पनि अब तरकारी निर्यात गरौँला, फलफुल निर्यात गरौँला, त्यसपछि पशुजन्य उत्पादन निर्यात गरौँला, होइन भोलि गएर उत्पादन वृद्धि हुँदै गयो भने ती हामीले निर्यात गर्छौँ र अरू कुराहरू चाहिँ बाहिरबाट आयात गर्छौँ।
तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले पूर्व अर्थ सचिव रामेश्वर खनालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नु।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले पूर्व अर्थ सचिव रामेश्वर खनालसँग कुराकानी गरिरहेका छौं। खनालजी, यहाँलाई फेरि पनि स्वागत छ।
नमस्कार, धन्यवाद।
तपाईँले अहिले पुँजीगत खर्चको अलिकति कुरा उठाउनु भएको थियो, अलिकति विस्तृतमा कुरा गरौँ जस्तो लाग्यो। अब सरकारले 3 खर्ब 13 अर्ब रुपियाँ छुटाएको थियो अर्धवार्षिक समीक्षा गरेर 2 खर्ब 65 अर्बमा झारेको छ। तपाईँसँग कुरा गर्नुको एक दिन अगाडि मैले महालेखा नियन्त्रकको कार्यालयको रिपोर्ट हेरेको, पुग नपुग 50% मात्रै छ। हुन त अर्थ मन्त्रालयले दावी चाहिँ स्थानीय तहले गरेको खर्च यहाँ जोडिएको छैन भन्दैछ। स्थानीय तहले गरेको खर्च जोड्ने हो भने पनि 50-52-55 हाराहारीमा पुग्ला, जबकि हामी आर्थिक वर्ष सकिन अब 54-55 दिन मात्रै बाँकी छ। अघि तपाईँले भन्नुभयो नीति त हाम्रा ठिकै हुन्, काम गर्ने शैली भएन भनेर, तर काम गर्ने शैलीलाई पनि ढिलासुस्तीबाट अन्त्य गर्न हामीले ड्याङ ड्याङ ठोक्न सक्छौँ। प्रधानमन्त्रीको भाषा यही हुन्छ, ड्याङ ड्याङ ठोक्ने। यो ठोकेको त छैन, किन हो?
पहिलो कुरो त स्थानीय तहले खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा देखिया छैन, त्यो देखिएपछि बढी हुन्छ भन्ने कुरा नै गलत हो। स्थानीय तहमा गएको बजेट चाहिँ चालु बजेटबाट जान्छ,
त्यो सरकारको तर्कको कुरा गरेको मैले,
सरकारले गलत तर्क गरेका हो। त्यो यहाँ देखिएकोमा चाहिँ बरु छुटेको रकम के हो भने दात्री निकायले स्वयं भुक्तानी गर्ने गरी, जस्तै उदाहरणको लागि अहिले चिनिया सरकारको सहयोगमा केही आयोजनाहरू रसुवागढीदेखि लिएर स्याप्रुपे स्टेसनको बाटो, रिङ रोड पनि केही सम्पन्न हुन बाँकी थियो, चालु आर्थिक वर्षको बजेटमा त्यो परेको थियो, अहिले त सम्पन्न भइसक्यो, त्यो त्यहाँ खर्च गाभिएको छैन। त्यो चिनिया सरकारले नेपाल सरकारलाई आर्थिक वर्ष सकिएको 2 महिना 3 महिनापछि बल्ल जानकारी गराउँछ, अनि बल्ल गाभ्ने हो। त्यस्ता वस्तुगत सहायताका आयोजनाको पुँजीगत खर्चमा देखिया हुन्छ, बजेटमा देखिया हुन्छ, तर खर्चको प्रतिवेदन भएको हुँदैन। जस्तै गौतम बुद्ध विमानस्थल मेलाम्चीमा जुन एसियाली विकास ब्याङ्कले शोधभरमा दिएको रकम छ त्यो पनि त्यहाँ देखिया हुँदैन, त्यो आर्थिक वर्ष सकिएको कति महिनापछि गएर बल्ल हिसाबमा आउँछ। त्यस कारणले केही रकम चाहिँ खर्च भएको तर प्रतिवेदनमा नआएको चाहिँ पक्कै हो, त्यो स्थानीय तहको चाहिँ होइन।
तर प्रतिवेदनमा त्यो जोडिँदा पनि उल्कै खर्चको उल्कै तथ्याङ्क बढ्ने चाहिँ होइन,
उल्कै हुँदैन, उल्कै हुँदै हुँदैन, किनभने 3% कायम हुन्छ, मोटामोटी बढेर अलिकति बढ्ला, तर त्यसले उल्कै परिवर्तन ल्याउँदैन। 265 अर्ब पनि खर्च हुन गाह्रो छ, घटाएको हो, 310 अर्बबाट घटाएर 265 अर्ब गएर त्यो पनि गाह्रो छ। मेरो विचारमा 80% हाराहारीमा उनीहरूले 240-230 हाराहारीमा होला, त्योसम्म चाहिँ तपाईँको खर्च कम्पाइल गर्ने बेला
यो खर्च सिधै जोडे निर्माण व्यवसायसँग हो। निर्माण व्यवसायलाई सरकारले तह लाउन सक्दै नसकेको होला कि नियतले नै तह लाउन नसक्यो?
त्योभन्दा अगाडि त कर्मचारी कुरा आउँछ। सरकारले के भन्छ भने सरकार 3 कुरा, एउटा आफूले चाहेको कर्मचारीलाई खटाउने, दोस्रो कर्मचारीले काम गर्ने भन्ने, तेस्रो अत्यन्त महत्त्वपूर्ण कुरा राष्ट्रपतिले प्रत्येक वर्ष राज्यको नामबाट पुरस्कार वितरण गर्नुहुन्छ, त्यो राष्ट्रपति स्वयंले मनोनयन गर्ने होइन, नेपाल सरकारले मनोनयन गरेर दिने, जसमा गृह मन्त्रालयको भूमिका हुन्छ। त्यो सूची हेर्नुभयो भने सबभन्दा बढी पुरस्कार दिने मान्छे को हुन्छ? सरकारले वर्षभरिमा 1 कर्मचारीलाई कारवाही गर्दैन तर 1000 कर्मचारीलाई पुरस्कृत गर्छ। सबभन्दा उच्च स्तरको पुरस्कार कसले पाउँछ? मुख्य सचिवले पाउँछ, सचिवहरूले पाउँछन्। मैले चाहिँ पुरस्कार नलिकन हिँडेँ, मलाई तकमासँग कसैले दिएको छैन, तर तकमा नपाउने सचिव कोही पनि छैनन्। अनि अब काम नगर्ने कर्मचारीले तकमा किन दिएको त? भनेपछि त्यो कर्मचारीले काम गरे मान्नु पऱ्यो नि, सरकारले त काम गरे मात्र पुरस्कृत गर्यो होइन। त्यो सरकारले आफैले के भन्दाखेरि चाहिँ यो काम गरे मान्छे को, काम गरे नगरे मान्छे को छुट्याउन सकेका छैन, दण्ड हुँदै भएन। काम नगर्ने कर्मचारीले तैँले काम गरिनस् भनेर आजसम्म कारवाही गरेको, उसलाई पदबाट मुक्त गरेको छैन। गिरिजा प्रसाद कोइरालाको पालेमा उहाँले यस्ता कर्मचारीबाट काम हुन सक्दैन भनेर उहाँले आफ्नो सरकार बनेको 5-6 महिनाको अवधिमा नै सर्लक्कै उपल्लो स्तरको कर्मचारी हटाइदिनु भएको थियो। त्यसपछि उहाँको पालामा 1.5 वर्ष काम पनि भयो। उहाँले त्यो गर्नुभएको कुरा चाहिँ ठिक गर्नुभयो गर्नुभएन, बेठिक गर्नुभयो कि भन्ने विषयमा प्रवेश गर्न चाहन्न। यदि राजनीतिक नेतृत्वले आफूले चाहे बमोजिमको काम गराउन चाहने हो भने काम गराउने थुप्रै विधिहरू छन् जुन विधि यो सरकारले प्रयोग गर्दै गरेन त्यसपछि गएर फेरि फलानले काम गरेन तिलानले काम गर्नुभयो त्यसै गरी निर्माण व्यवसायको हकमा पनि सरकारी ठेक्का लिएर सरकारी ठेक्का भनेको त वास्तवमा सरकारले आफ्नो पैसाबाट दिएको होइन नि आम नागरिकले करदाताको हैसियतबाट तिरेको रकमको आम नागरिकको हितको निमित्त प्रयोग गर्न खर्च गरेको हो मान्छेले करको पैसा तिर्यो सरकारको खातामा थन्किएर बसिरहने राम्रो भएर नि कि सरकारले चाँडो खर्च गर्नु पर्यो होइन भने करै असुल गर्नु भएन कर असुल गरेर खातामा राखेर अनि निर्माण व्यवसायलाई काम दिने त्यसपछि कामै नहुने रकम चाहिँ सरकारको खातामा सञ्चित भएर बस्नु अत्यन्त राम्रो आर्थिक हिसाबले पनि नराम्रो हो शासकीय हिसाबले पनि नराम्रो हो त्यो काम नगर्नेको निर्माण व्यवसाय निर्माण व्यवसायले काम गरेन भने अहिलेको सार्वजनिक खरिद ऐनले कालो सूचीमा राख्ने प्रावधान गरेको छ कालो सूचीमा राख्ने विधि पनि ज्यादै सरल छ पहिला ज्यादै जटिल थियो गाह्रो थियो अहिले चाहिँ उसले काम गरेन भने उसलाई पुरस्कार गर्न पनि सकिन्छ पहिला पुरस्कारको व्यवस्था थिएन अहिले संशोधनपछि पुरस्कारको व्यवस्था पनि गरिया छ सार्वजनिक खरिद ऐनमा केही त्रुटि छन् कमजोरी छन् त्यसलाई सच्याउन आवश्यक छ तर आधारभूत रूपमा काम जुन किसिमले अहिले गुणस्तरीय भएको छ समयमा सम्पन्न भएको छैन त्यो त्यसमा सुधार गर्नको निमित्त ऐनमा केही परिवर्तन गर्न आवश्यक छैन
अहिले भएकै कर्मचारीले चाहने हो भने त निर्माण व्यवसाय त नगरी त सुखै छैन होइन
अहिले सरकारी कर्मचारीले उसलाई गएर म्याथ थप नगरिदिने म्याथ थप गरिदिने तँलाई मैले कालो सूचीमा पठाउँछु भन्ने बित्तिकै एक त कालो सूचीमा पठाउने कागज उठाउने बित्तिकै डराउँछ काम सुरु गर्छ कालो सूचीमा पठायो भने त व्यवसाय सकिन्छ किनभने एकचोटि कालो सूचीमा गइसकेपछि उसले फेरि निर्माण व्यवसाय काम गर्न सक्दैन अरूतिर कहीँ पनि तपाईँको नेपालभरि कहीँ पनि बिल्डिङ गर्न पाउँदैन
कमजोरी सरकारमै रहेछ अब कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ हामी आउँदो आर्थिक वर्षको पनि अलिकति कुरा गरौँ सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको छ यो नीति तथा कार्यक्रम हेर्दाखेरि चाहिँ बजेट कस्तो आउला
अहिले अब कागज मात्रै हेरेर नीति र कार्यक्रम मात्रै पढ्ने हो र अर्थमन्त्रीले पेश गरेको सिद्धान्त र प्राथमिकता मात्रै पढ्ने हो भने यो अत्यन्त फजुल खर्ची विस्तारकारी ठूलो आकारको बजेट आउँछ भन्ने अनुमान गर्न सकिन्छ तर यथार्थ के हो भने नेपाल सरकारसँग स्रोतको अभाव छ राजस्वको वृद्धि दर चाहिँ घट्दै गयो राजस्वको वृद्धि त कायम छ तर जुन दरले राजस्वको वृद्धि हुन्छ भनेर अनुमान गरिएको थियो त्यो कायम हुन सकेन एकचोटि घटन थालेको राजस्वलाई फेरि बढाएर अर्को पुरानो तहमा पुर्याउनलाई गाह्रो हुन्छ त्यही भएर आगामी आर्थिक वर्षमा ज्यादै आशावादी भएर ठूलो रकमको राजस्व असुली होला भन्न सकिन्न अर्थतन्त्रमा निजी क्षेत्रको लगानीको माग ज्यादै बढ्दैछ त्यही भएर बेला बेलामा तरलताको कुरा गर्छौँ हामीले अब निजी क्षेत्रले लगानी गर्दाखेरि 20% 25% नाफा आउँछ प्रतिफल आउँछ भने सरकारले निजी क्षेत्रलाई डिस्प्लेस गर्ने गरी बजारबाट कर्जा लिएर लगानी गर्नु मुनासिब पनि हुँदैन त्यसरी केही गरी लियो भने अर्थतन्त्रमा ब्याज दर ज्यादै उच्च दरले बढ्छ जसले गर्दाखेरि झन उत्पादनशील गतिविधिमा चाहिँ असर पर्छ त्यही भएर सरकारले ज्यादै ठूलो ऋण लिएर कारोबार गर्छु भनेर जुन एकजना अध्यक्षले भन्नु पनि भयो अमेरिकाले त कति ऋण लिएछ हामीले पनि लिउँ भन्नुभयो त्यो ठिक होइन अहिलेको सन्दर्भमा ठिक होइन सरकारसँग स्पेस छ फिस्कल स्पेस छ परेको बेलामा उपयोग गरे हुन्छ तर अहिले बजारलाई नै सङ्कटमा पार्ने गरी निजी क्षेत्र लगानी गर्न खोजिरहेको बेलामा सङ्कट पार्ने गरी बजारबाट कर्जा उठाएर सरकारले विस्तारकारी अथवा लोकप्रिय बजेट चाहिँ ल्याउनु हुँदैन दोस्रो कुरा तेस्रो महत्त्वपूर्ण कुरा म यो तेस्रो कुराबाट जान्छु अर्थमन्त्रीको आफ्नो प्रतिष्ठा व्यक्तिगत प्रतिष्ठालाई पनि बचाउनुको निमित्त र उहाँले जुन कुरा बोल्नु भएको छ उहाँले दुई तिनवटा कुराहरू चाहिँ पब्लिकले बोलेका चाहिँ ठिक छन् एउटा सम्पन्न हुँदै गरेका आयोजनाहरूलाई बजेट कम हुने गरी नयाँ आयोजनामा मैले बजेट प्रस्ताव गर्दिनँ एकदम राम्रो त्यसैमा उहाँले अडान लिएर बसेको दोस्रो स्रोतले भ्याएसम्म लोकप्रिय बजेट ल्याउँछु एकदम राम्रो आखिर सरकारले तयार गर्ने बजेट हुँदा सरकारको लागि त होइन नागरिकको लागि हो नागरिकले खुसी हुने खालको बजेट ल्याएर त के आपत्ति भएर तर नागरिक खुसी हुँदाखेरि एक दिन खुसी हुने भोलि गएर रुनुपर्ने अवस्थामा पुर्याउनु भएन आज पनि खुसी हुन पाइयोस् र भोलि चिरकालपर्यन्त पनि खुसी हुन सकियोस् त्यस्तो किसिमको लोकप्रिय बजेट ल्याउने भने त ठिक त्यो भनेको चाहिँ कस्तो हो भने परिणाममुखी कुनै खास परिणाम लिएर आउने गरी लोकप्रिय कार्यक्रम अनुदान दिने कार्यक्रम पैसा वितरण गर्ने कार्यक्रम ल्याइयो भने त्यो पनि ठिकै हो किनभने त्यसले परिणाम लिएर आउँछ उदाहरणको लागि नेपालमा बाल मृत्यु दर कम गर्नको निमित्त शिक्षाको स्तर वृद्धि गर्नको निमित्त मानिसहरूलाई तालिम लिन उत्प्रेरित गर्नको निमित्त मानिसहरूलाई प्रतिस्पर्धी बन्न उत्प्रेरित गर्नको निमित्त शिक्षामा अनुदान अथवा स्वास्थ्यमा अनुदान एकदम ठिक हो नि त्यसले मान्छेलाई सबल बनाउँछ उत्पादनशील बनाउँछ क्षमता वृद्धि गर्छ त्यो ठिक हो तर होइन केही पनि परिणामको आश नगरिकन तपाईँलाई हामीले खुरुखुरु पैसा दिन्छौँ भनेर पैसा दिन थालियो भने त्यसले त कुनै सुधार ल्याउँदैन
केही सङ्केत देखिएका छन् अर्थमन्त्री स्वयंले नबोले पनि प्रधानमन्त्रीले नेकपाका अध्यक्षले रक्षा मन्त्रीले अब विपक्षीको मुख थुन्ने गरी यसपल्ट वृद्ध भत्ता वर्ष बढ्दिन हेरौँला अरू जनतालाई सिधै सुने आयोजना पनि आउँछन् आउँदैन हेरौँला भनेर स्पष्ट सङ्केत दिनुभएको छ भनेको यो वर्षको बजेट त वृद्ध भत्ता बढाउने सामाजिक सुरक्षा भत्ताहरू बढाउने र खुद्रे कार्यक्रममा जाला जस्तो पो देखियो होइन र
अब त्यसको मूल्याङ्कन अर्थमन्त्री स्वयंले गर्नुहोला अब यो कुराहरू अर्थमन्त्रीले नै बोल्नुभएको भए होला कि हो कि नबोल्नु भएको हुन्थ्यो भन्न सकिन्थ्यो अब अर्थमन्त्रीले बोल्नु भएको होइन अरू मन्त्रीले बोल्नु भएको अरू मन्त्रीले किन बोल्नुभयो अब सम्माननीय प्रधानमन्त्रीले अरू मन्त्रीहरूलाई आर्थिक विषयमा कुरा नगर यसको किनभने आर्थिक विषयमा कुरा गर्दाखेरि त्यसको प्रभाव बजारमा पर्छ अर्थमन्त्रीले नै कुरा गरेको बजारले तुरुन्तै प्रतिक्रिया जनाइहाल्थ्यो यस्तो हुन्छ भन्ने बित्तिकै बजारमा एक किसिमको मान्छेको आर्थिक स्वभावमा परिवर्तन आउँछ. त्यही भएर अब त्यो किन बोलिएको राजनीतिक हिसाबले बोलिए हो कि अर्थमन्त्रीलाई हटाउने षड्यन्त्र पो हो कि अब त्यसको अनुमान चाहिँ मैले नगरौँ. एक किसिमले बाहिर सुन्दाखेरि अर्थमन्त्रीलाई पार्टीले मन पराएको छैन कुनै बेला पनि हटाउन सक्छ भन्ने कुरा पनि सुनिन्छ. त्यो गर्नु गलत हो, त्यो गर्न हुँदैन किनभने अहिले मुलुकले राम्रो अर्थमन्त्री पाएको छ. उहाँलाई केही वर्ष जिम्मेवारी दिएर हेरौँ. राष्ट्र मुलुक त्यति आर्थिक दृष्टिकोणमा राम्रो अवस्थामा छैन. सूचकाङ्कहरू वास्तवमा भन्ने हो भने जतिसुकै तपाईँको चाहिँ त्यो के अरे लुकाएर सजावटी बनावटी तरिकाले भन्न खोज्यो भने पनि राम्रो छैनन्. धेरै सूचकाङ्कहरू चाहिँ को अवस्था नराम्रो छ. अब यस्तो अवस्थामा चाहिँ त्यसलाई सम्हाल्न सक्ने भोलि गरी केही गरी दुर्घटनै पर्ने अवस्था आयो, सङ्कटमै पर्ने अवस्था आयो भने सम्हाल्न सक्ने मान्छे भने त जानकार मान्छेले पनि सम्हाल्न सक्छ. उसले नजानेको मान्छे आएर आयो भने त जहाजै डुब्छ, मुलुकै डुब्छ. त्यही भएर उहाँले मेरो विचारमा संयमित भएर ल्याउनु होला. केही गरी एक दुईवटा कार्यक्रममा एक दुई वर्षको निमित्त अलिकति तलमाथि गर्नु भयो भने त्यसलाई हामीले त्यो आपत्ति चाहिँ नगरौँ. अब ज्येष्ठ नागरिक भत्ताको हकमा घोषणा पत्रमा 5,000 लेखेको छ भने 5,000 यो आर्थिक वर्षमा पुर्याउनु त गाह्रो हुन्छ. ठिक छ, पुर्याउन सकिन्छ, तर पुर्याउने हो भने फेरि अब सम्मान्य प्रधानमन्त्रीका एकदम स्वप्न कार्यक्रमहरू रेल, पानी जहाज, ठुला पूर्वाधार यस्ता आयोजनामा लगानी गर्न सकिँदैन. त्यही भएर सन्तुलन कायम गर्नुपर्छ. अलिअलि अब वृद्धि गरे पनि भयो. त्यसै गरी तलब वृद्धि गर्नुपर्ने आवश्यकता छ. अहिले कानुन बमोजिम चाहिँ 3 वर्षमा तलब वृद्धि चाहिँ तलब पुनरावलोकन गर्नैपर्छ. यो 3 वर्षको मूल्य वृद्धिको दर हेर्दाखेरि पनि कम्तीमा पनि 15% 20% तलब वृद्धि गर्नुपर्ने देखिया छ. अब तलब वृद्धि गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्ने, त्यसै गरी अब ठुला आयोजनाहरूमा रकम पनि पर्याप्त दिनुपर्ने गर्दाखेरि अलिकति स्रोतमा चाप पर्छ. त्यो चापलाई कसरी व्यवस्थापन गर्नुहुन्छ उहाँले, कसरी सन्तुलन कायम गर्नुहुन्छ उहाँले, त्यो नै वास्तवमा उहाँको परीक्षण हो.
अन्त्यमा तपाईँले स्रोतको कुरो गरिहाल्नुभयो, एकदमै महत्त्वपूर्ण कुरा. बजेटमा कति लोकप्रिय कार्यक्रम राख्ने भन्ने कुरो स्रोतले भ्याएसम्म हो. स्रोतको कुरा गर्दाखेरि चाहिँ वैदेशिक ऋण र अनुदान पनि त्यस्तो राम्रो उत्साहजनक छैन. अनि तपाईँले भनेको सूचकमा एउटा त्यो पनि पर्यो. अर्को प्रत्यक्ष वैदेशिक लगानी पनि हामी कहाँ छैन. कर बढाउन त झन् अहिले नै एकदमै धेरै तल गएको थियो, संशोधन गरियो, संशोधनको पनि नपुग्ने अवस्थामा छ. स्रोत जुटाउन चाहिँ कतिको गाह्रो देख्नुहुन्छ आउने वर्ष अर्थमन्त्रीलाई तपाईँले?
अब सजिलो एउटा उपाय आन्तरिक ऋण लिएर भन्ने कुरा उहाँहरूले गर्नुभएको छ. त्यो चाहिँ घोषणा गर्नु सजिलो हो. भोलि बजारमा त्यसको चाहिँ ब्याज दरमा प्रभाव पर्छ. भोलि बजारमा त्यसले नै क्षेत्रलाई व्यापारको लागत चाहिँ, व्यवसायको लागत, लगानीको लागत चाहिँ एकदम बढाउँछ. र ब्याङ्क तथा वित्तीय संस्थाहरूमा तरलताका सङ्कट चाहिँ बेला बेलामा आइरहन्छ. त्यसै गरी त्यसरी चाहिँ आन्तरिक ऋण बढाएर जान्छु भनेर अहिले भन्नु चाहिँ हुँदैन थियो. यदि आन्तरिक ऋण बाहेकको अरू कुराहरू हेर्ने भने स्रोतको समस्या छ. राजस्वमा दर बढाएर राजस्वको रकम बढाउँछु भनेर सोच्नुभयो भने त्यो गलत हो. दर चाहिँ अब सबैतिर एक किसिमले एउटा उच्च दरमा पुगिसकेको छ. आयकरको दर पनि एउटा उच्च तहमा पुगिसकेको छ. भारतभन्दा पनि कतिपय अवस्थामा हामी माथि पुग्न थाल्या हो कि भन्ने देखिया छ. अब अहिले हाम्रो नेपालमा उद्योगमा लगानी वृद्धि गर्नको निमित्त अलिकति उद्योगमा लागेको करमा अझै कम गर्नुपर्ने थियो. अब कम गर्ने अवस्था छैन, बढाउनु पनि सकिँदैन.
अब एफडिआई पोहोरको भन्दा आधा घटेको छ. राष्ट्र ब्याङ्कको प्रतिवेदन हेर्ने हो भने पनि त्यहाँ पनि काहीँ न काहीँ त हामी कम्प्रोमाइज गर्नै पर्छ होला.
अब विदेशी लगानीकर्ताले लगानी सम्मेलन गरिसकेपछि पनि अहिलेसम्म त्यति विश्वास चाहिँ सरकारप्रति भनौँ अथवा मुलुकप्रति राखेको देखिँदैन. हुन त अब विदेशी लगानीकर्ताले गर्दाखेरि नेपालमा राजस्व वृद्धिमा सहयोग पुग्नु त होइन, तर त्यसले के हुन्थ्यो भने विदेशी मुद्राको सञ्चितमा राम्रो प्रभाव पार्थ्यो, भुक्तानी सन्तुलनमा राम्रो प्रभाव पार्थ्यो. अहिले सरकारले गर्नुपर्ने भनेको बरु विदेशी लगानीलाई कसरी हुन्छ सकेसम्म आकर्षक बनाएर, अब त्यो आकर्षक बनाउनुको निमित्त विस्तारकारी बजेट ल्याइयो, मुलुकले धान्न नसक्ने खालको बजेट ल्याइयो, आन्तरिक ऋणको परिमाण चाहिँ एकदम बढाएर बजेट ल्याइयो भने अनि अन्तर्राष्ट्रिय समुदायले फेरि पताउँदैन झन् लगानी घट्छ, भएको लगानी पनि नेपालबाट बाहिरिने सम्भावना हुन्छ.
अर्थमन्त्री त घेराबन्दी ट्र्यापमा जस्तोमा पो हुनुहुँदो रहेछ त होइन?
अलिअलि उहाँ आफ्नै कारणले ट्र्यापमा पर्नुभयो, अलिअलि आफ्नै कारणले पनि ट्र्यापमा पर्नुभयो. उहाँले जुन किसिमले विगत 5-6 महिनाको अवधिमा बजारसँग उहाँको सम्पर्क रह्यो, सम्बन्ध रह्यो, बोलीचाली व्यवहार र केही नीतिगत अडानहरूले बजारले उहाँलाई त्यति विश्वास गर्न सकेन.
विवादास्पद पनि हुनुभयो, नीति तथा कार्यक्रममा देशको अर्थतन्त्र खत्तमै भयो भनेर लेखिदिनु भयो.
त्यसपछि गएर खास गरी धितोपत्र बजारसँग, धितोपत्र लगानीकर्ताहरूसँग उहाँको लामै टसल पनि रह्यो. उद्योगी व्यवसायले पनि आफ्ना मर्काहरू, आफ्ना गुनासोहरू, आफ्नो भनाइहरू लिएर जाँदाखेरि नसुनिदिने, सबै कुरा थाहा छ भनिदिने गर्दाखेरि अलिकति बजारबाट, अलिकति लगानीकर्ताबाट, निजी क्षेत्रबाट टाढिएको चाहिँ हो. अहिले नजिकै नै खोज्नु भएको छ, तर अब समय घर्किसक्यो. एकातिर समय पनि घर्किसक्यो, अर्को बजारले उहाँप्रति विश्वास गर्न पनि सकेन. त्यो एउटा सङ्कट चाहिँ आयो. अब त्यसलाई यो बजेटले उहाँले सम्बोधन गर्न सक्नुभयो भने राम्रो हो। म अझै पनि दोहोऱ्याएर के भन्छु भने उहाँ चाहिँ असफल चाहिँ हुनै हुँदैन। उहाँ असफल हुनु भनेको समष्टिगत रूपमा अर्थशास्त्रीहरू नै असफल हुनु सरह हो, त्यही भएर हामी सबैको बल चाहिँ उहाँलाई सफलै गराउनु हुनुपर्छ, तर आखिर निर्णय गर्ने आखिर बजेट ल्याउनु त उहाँ नै हो।
हस्, उज्यालोको कार्यक्रम बदलिदियो नेपाललाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हस् त, नमस्कार, धन्यवाद।
पूर्व अर्थ सचिव रामेश्वर खनालसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजको लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अर्जुन पोखरेल पनि बिदा हुन्छु। नमस्कार।